قادر مطلق خدا باپ اور بیٹے اور روح القدس کا فضل اور اطمینان آپ کو ہمیشہ حاصل ہوتا رہے، آمین. پچھلے جمعے سے ہم نے خدا کے پاک کلام میں سے کلیسیا اور اس کے اختیار کی بابت سیکھنا شروع کیا، دی چرچ اینڈ ہر اتھارٹی. جو باتیں پچھلے جمعے ہم نے سیکھی میں مختصر طور پر ان کی دہرائی کر دوں. پہلے ہم نے یہ جانا کہ کلیسیا سے کیا مراد ہے، واٹ از دا چرچ. بلڈنگ کو ہم کلیسیا کہتے ہیں، ادارہ، تنظیم، انسٹیٹیوشن، آرگنائزیشن، اسے بھی کلیسیا یا چرچ کہتے ہیں. لوگوں کی جماعت، اسمبلی اور اے گروپ آف پیپل. عربی میں کلیسیا کو، چرچ کو کنیسا کہتے ہیں، اور عبرانی میں لفظ کنس ہے جس کا مطلب جوڑنا، جمع کرنا، اکٹھا کرنا. نئے عہد نامے میں لفظ کلیسیا جو استعمال ہوا ہے وہ یونانی زبان کے لفظ اکلیزیا سے ہے، جس کا مطلب ہے بلائے ہوئے لوگوں کی جماعت، مجلس، گروہ. اور نئے عہد نامے میں اس سے مراد مسیحیوں کی جماعت ہے، وہ لوگ کہ جنہوں نے خداوند یسوع مسیح کو اپنا شخصی نجات دہندہ، خداوند اور بادشاہ قبول کر لیا ہے. اور نئے عہد نامے میں یہی لفظ کلیسیا اسرائیل کی جماعت کے لیے بھی، جو پرانے عہد نامے میں اسرائیل کی جماعت تھی ان کے لیے بھی یہی لفظ استعمال کیا گیا ہے. کلیسیا کی ایک انفرادیت ہے، یونیکنیس ہے، ایک الگ بات ہے، وہ یہ ہے کہ خداوند یسوع نے اس کی بنیاد رکھی ہے، اور اسی وجہ سے کلیسیا ختم نہیں ہو سکتی، کوئی اسے مٹا نہیں سکتا، یہ قائم رہے گی یہاں تک کہ عالم ارواح کے دروازے بھی اس پر غالب نہ آئیں گے. یہ کلیسیا جو خداوند نے قائم کی ہے زمین پر، یہ نہ صرف زمین پر بلکہ آسمان پر بھی یہ کلیسیا قائم رہے گی، اور سارے ادارے، تنظیمیں، ہر طرح کی سوسائٹیز، آرگنائزیشنز، کمپنیز سب ختم ہو جائیں گے. جیسے ہی زمین اور آسمان کو خدا لپیٹے گا سب ختم ہو جائے گا، لیکن صرف کلیسیا قائم رہے گی اور یہ آسمان پر بھی موجود رہے گی. یہ اس کی انفرادیت ہے، اس کی الگ بات ہے. بائبل میں کلیسیا کو کیا نام دیے گئے یہ بھی ہم نے سیکھا. اسے خدا کی کلیسیا کہا گیا، خدا کا گھر یا خدا کا گھرانہ، خدا کا خاندان، پھر خدا کا مقدس، اس کے رہنے کی جگہ، دا ٹیمپل آف گاڈ. مسیح کی کلیسیا، مسیح کا بدن، مسیح کی دلہن اور روح القدس کا مقدس، خدا کا گلہ، فلاک، بھیڑیں، پہلوٹوں کی جماعت، ایمانداروں کی جماعت، شاگردوں کی جماعت، خداوند کا تاکستان یا کھیت. کلیسیا کا جو فنکشن ہے یا اس کا سٹرکچر، اس کی نیچر، اس کی حیثیت زمین پر جو ہمیں نظر آتی ہے وہ تین طرح سے ہے. نمبر ایک، خاندانی یا گھر کی کلیسیا. ہر ایک گھرانہ جو مسیح میں ہے وہ ایک کلیسیا ہے، خاندان کلیسیا ہے. اور پھر ایک علاقے کی کلیسیا، کسی ایریا میں، کسی سٹی میں، کسی ولیج میں، کسی ٹاؤن میں کلیسیا. اور پھر پوری دنیا میں پھیلی ہوئی خدا کی کلیسیا جو عالمگیر یا یونیورسل چرچ جسے ہم کہتے ہیں. اور یونیورسل چرچ کی جب بات کرتے ہیں تو اس میں صرف موجودہ زمانے کے مسیحی نہیں ہیں کہ جو آج 2018 میں موجود ہیں، بلکہ ابتدا سے زمین اور آسمان کا وجود جب تک قائم ہے تب تک جتنے انسان خداوند یسوع مسیح کے پیروکار ہوئے ہیں، اس وقت ہیں یا ہوں گے، وہ سب اس میں شامل ہیں، وہ سب مل کر ایک عالمگیر کلیسیا بنتے ہیں جو خدا کے حضور جائیں گے۔ پھر ہم نے بات کی کلیسیا کے اختیار پہ، کچھ چیزیں اس ضمن میں ہم نے سیکھی۔ یہ اس لیے ضروری ہے کلیسیا کو پتا ہو کہ ہماری اتھارٹی، ہمارا اختیار کیا ہے۔ ہم خداوند میں بلائے گئے لوگ ہیں، اس لیے لفظ کلیسیا ہمیں دیا گیا ہے۔ ہم بلائے ہوئے لوگ ہیں، اور جب بلائے گئے ہیں تو ایک مقصد جڑا ہوا ہے اس سے، اور ہمیں کچھ اختیارات دیے گئے ہیں جو خدا کا کلام ہم پر ظاہر کرتا ہے، اور ہمیں یہ جاننے کی ضرورت ہے۔ پہلا اختیار جو خداوند نے اپنی کلیسیا کو دیا ہے کہ زمین پر تم اس کی نمائندگی کرتے ہو، اس کو ریپریزنٹ کرتے ہو، خدا کے سفیر، خدا کے ایلچی، خدا کے ایمبیسڈر ہو تم۔ کلیسیا زمین پر خدا کے کردار کو ظاہر کرتی ہے، کلیسیا زمین پر خدا کے اختیار کو ظاہر کرتی ہے۔ لوگ خدا کو نہیں دیکھتے، خدا سے ان کا واسطہ نہیں پڑتا، کلیسیا کے ذریعے سے وہ خدا کو جانتے، پہچانتے اور خدا کے بارے میں معلومات حاصل کرتے ہیں۔ سو خدا نے اختیار دیا ہے، جیسے کسی ملک میں سفیر مقرر کیے جاتے ہیں، ایلچی، امبیسڈر بھیجے جاتے ہیں، خدا نے اس دھرتی پر، اس زمین پر اپنی کلیسیا کو مقرر کیا ہے کہ میری نمائندگی تم کرو گے، مجھے ریپریزنٹ تم کرو گے۔ تو کلیسیا خدا کا کردار اور خدا کا اختیار ظاہر کرتی ہے زمین پر۔ خدا نے کلیسیا کو اختیار دیا ہے کہ تم دنیا میں سے، قوموں میں سے، قبیلوں اور امتوں میں سے، ہر ایک کلچر میں سے، ہر ایک ٹرائب اور نیشنلٹی میں سے، ہر ایک لینگویج بولنے والوں میں سے شاگرد بناؤ۔ لوگ جاتے ہیں دوسرے ملکوں میں، بحرین سے خاص طور پر، کمپنیز یا انسٹیٹیوٹس یا ادارے یا آرگنائزیشن ان کو بھیجتے ہیں ریکروٹ کرنے کے لیے، بھرتی کرنے کے لیے، کہ دوسرے ملک میں جاؤ، وہاں سے ہمارے لیے بندے بھرتی کر کے لاؤ۔ خدا نے کلیسیا کو یہ ریکروٹمنٹ دی ہے کہ تم شاگرد بناؤ۔ یہ اختیار اس نے دیا ہے کہ جسے تم بناؤ گے، جسے تم شاگرد ڈکلیئر کر دو گے وہ ہو جائے گا، جسے تم قبول نہیں کرو گے وہ نہیں ہوگا۔ سو ذمہ داری لگا دی، اختیار دے دیا کہ کلیسیا نے شاگرد بنانے ہیں، اور کلیسیا میں لوگوں کو شامل کرنا یا قبول کرنا، یہ کلیسیا کا اختیار ہے، کسی ایک شخص کا نہیں ہے، کلیسیا کا اختیار ہے۔ خدا کا کلام یہ سکھاتا ہے کہ کلیسیا ہاں بولے گی تو کوئی شخص کلیسیا میں قبول ہوگا، کلیسیا اسے قبول کرے گی تو وہ کلیسیا کا حصہ بنے گا، اگر نہیں تو تھینک یو ویری مچ، آپ جا سکتے ہیں۔ کلیسیا کو اختیار حاصل ہے، اور کلیسیا میں جو خدمتیں ہیں، جو منسٹریز ہیں، ان کے لیے لوگوں کا چناؤ اور پھر ان کی مخصوصیت اور ان کا تقرر، سلیکشن یا چوز کرنا، پھر انہیں آرڈین یا ڈیڈیکیٹ کرنا، اور پھر انہیں انسٹال کرنا یا اپوائنٹ کرنا، یہ کلیسیا کا اختیار ہے۔ پاسبان کا بھی تقرر، انسٹالیشن کلیسیا کی رضامندی سے ہوتی ہے، جسے کلیسیا قبول کرے اسے پاسبان مقرر کیا جاتا ہے۔ اسی طرح کلیسیا میں خدمت کے لیے جو ایلڈرز، ڈیکنز یا ڈیکنسز جو مقرر کیے جاتے ہیں، جو چنے جاتے ہیں، وہ کلیسیا کے اختیار میں ہے کہ وہ انہیں چنے۔ اس کا طریقہ کوئی چنا جا سکتا ہے، مقرر کیا جا سکتا ہے، لیکن حتمی طور پر یہ کلیسیا کا اختیار ہے کہ وہ اپنے بیچ خدمتیں انجام دینے کے لیے، منسٹریز کیری آؤٹ کرنے کے لیے لوگوں کو چنے، انہیں مخصوص کرے، اور پھر انہیں مقرر کریں کہ یہ آپ کا اختیار ہے، یہ کام آپ نے کرنے ہیں۔ جیسے خدا نے کلیسیا کو اختیار دیا ہے، کلیسیا ان بندوں کو اختیار دے دیتی ہے کہ آج سے آپ یہ والے کام کرو گے۔ سو یہ ایک بڑی ذمہ داری ہے جو آئندہ ہفتوں میں اکلیسیا میں انجام دی جائے گی کہ اکلیسیا میں آئندہ دو برس کے لیے خدمت گزاری کے کام میں شراکت کے لیے لوگوں کا چناؤ ہوگا، اور یہ کلیسیا کی ذمہ داری ہے، کلیسیا کا اختیار ہے، اور اس میں اختیار آپ استعمال کریں گے اپنے نمائندوں کے ذریعے سے، اپنی رائے اگر طلب کی جاتی ہے تو وہ آپ کا اختیار ہے، یس بولے نو بولے۔ کلیسیا دعا کے ساتھ خدا کی مرضی کو معلوم کرتے ہوئے یہ فریضہ انجام دے، کسی کو چننا، مخصوص کرنا اور خدمت کے لیے مقرر کرنا، یہ ایک بہت بڑی ذمہ داری ہے۔ اس کے لیے کلیسیا کو یہ ذمہ داری نبھانی ہے دعا کے ساتھ، خدا کو سامنے رکھتے ہوئے، خدا کی مرضی معلوم کرتے ہوئے، خدا سے کہتے ہوئے کہ تو ہماری رہنمائی کر کے ہم کن لوگوں کو اپنے بیچ میں خدمت کے کام کے لیے چنیں، مخصوص کریں اور مقرر کریں۔ اور پھر کلیسیا کا یہ کام ہے کہ ڈسپلن مینٹین رکھنا۔ کلیسیا لوگوں کی جماعت ہے، یہ بلڈنگ نہیں ہے، بھیڑے ہیں، لوگ ہیں، ہر ایک کی مختلف سوچ ہے، ہر ایک کے حالات مختلف ہیں، ہر ایک کی تعلیم کا معیار مختلف ہے، ہر ایک کے دیکھنے کا انداز مختلف ہے، ہر ایک کے بات کو سمجھنے کا انداز مختلف ہے، ہر ایک کے ایمان کی سطح مختلف ہے، ہر ایک کے اندر جرت، جذبے، شوق اور لگن مختلف ہیں، ہر ایک کے اندر خدمت کرنے کی جو اہلیت ہے، ٹیلنٹس ہیں، جو ابلٹیز ہیں، وہ بھی مختلف ہیں۔ تو ان سب کو لے کے چلنا اور مینٹین رکھنا ڈسپلن مشکل کام بھی ہے، لیکن یہ کلیسیا کو کرنا ہوتا ہے، ڈسپلن مینٹین کرنا۔ اور بالخصوص جو آیات پڑھی گئیں آج تلاوت کے لیے، یہ ڈسپلن ہے، کلیسیا کے اختیار میں ہے۔ کوئی بندہ آپ کی بات نہیں مانتا، وہ کلیسیا کے ساتھ تعاون نہیں کرتا، وہ ایگری نہیں ہوتا بات پہ، اس کو سمجھانے کے باوجود وہ نہیں سمجھتا، تو پھر خدا کا کلام کیا کہتا ہے متی کی انجیل 18 باب میں، کہ جب کلیسیا کی بات بھی وہ نہیں سنتا شخص، تو پھر اسے کیا جانے، غیر قوم کے برابر جانو۔ یعنی کلیسیا کو اختیار ہے کہ بھائی جان آج سے آپ فارغ ہیں، ہم آپ کے ذمہ دار نہیں، نہ آپ ہمارے پاس آؤ نہ ہم آپ کے پاس جاتے۔ کوئی سمجھنے کے باوجود، سمجھانے کے باوجود بھی نہیں ٹلتا، بات نہیں مانتا، معاملات میں سدھار نہیں لاتا، تو پھر کلیسیا کو یہ اختیار حاصل ہے کہ وہ اسے غیر قوم کے برابر جانے۔ اور مقدس پولوس رسول کی معرفت کرنتھیوں کے نام پہلے خط میں 5 باب ہے، 11 باب ہے اور 14 باب، یہ 3 باب اسپیشلی یہ زبردست ہیں اس حوالے سے کلیسیا میں ڈسپلن مینٹین کرنے کے لیے، نظم و ضبط قائم رکھنے کے لیے۔ کلیسیا میں بڑے لوگوں کو شوق ہوتا ہے کہ جی میرے اندر بڑا ٹیلنٹ کوٹ کوٹ کے بھرا ہوا ہے، اور میں تو بس جناب اس وقت پھٹنے میں ہوں، کلام اور دعا اور معجزے میرے اندر بس نہ اب سوئی مارنے کی ضرورت ہے، غبارے کی طرح پھٹ جائیں گے۔ کئیوں کو غیر زبانیں ہیں، خداوند کا شکر ان لوگوں کے لیے جو غیر زبان میں دعا کرتے ہیں، جن کے پاس نبوت کی نعمت ہے، خدا کا شکر ہو ان کے لیے۔ خدا کا کلام بھی ان نعمتوں کی تصدیق کرتا ہے، اور میرا بھی ایمان ہے کہ یہ نعمتیں خدا اپنے لوگوں کو عطا کرتا ہے، لیکن خدا کے کلام میں رسول نے کلیسیا کو یہ بات سکھائی کہ زبانیں بولنے والے بھی اور نبوتیں کرنے والے بھی ایک ڈسپلن میں، ایک نظم و ضبط میں، ایک انتظام ہوتا ہے کلیسیا کا، جس نظام کے تحت کلیسیا چل رہی ہے اس نظام سے باہر نکل کے کچھ کرنے کی کوشش نہ کرو، یہاں تک کہ اگر غیر زبان میں دعا بھی ہے نا تو اس کے لیے بھی پابند کیا گیا ہے کہ کلیسیا کے مجمع میں احتیاط کرو۔ نبوت کسی کو مل رہی ہے تو وہ دوسرے کو پہلے کرنے دے، جب وہ محسوس کرے کہ اب میری باری آئی ہے تو تب نبوت کرے، दुआ की बारी जब दी जाए तो तब दुआ करें, जब कलाम की बारी दी जाए तब कलाम करें। निजाम है कलीसिया का, डिसिप्लिन है, और डिसिप्लिन इस कलीसिया में भी दुआ और कलाम की तलावत के हवाले से मौजूद है। हमारे पास ए टू जेड लिस्ट है, हमने ट्रेनिंग सेशंस किए हुए हैं, जिन्होंने उन सेशंस में शिरकत की, जिन्होंने उसको सक्सेसफुली कंप्लीट किया, उनके नाम अल्फाबेटिकली ए टू जेड लिस्ट में मौजूद है, और वो अपनी अपनी बारी पर उनको इतला कर दी जाती है कि आज आपने दुआ में रहनुमाई करनी है, आज आपने तलावत में रहनुमाई करनी है। और यह सिलसिला हमारी कलीसिया में चल रहा है। कलीसिया में डिसिप्लिन मेंटेन करना, यह डिसिप्लिन सिर्फ शोर शराबे की हद तक नहीं, ये दुआओं और कलाम की खिदमत के हवाले से भी है। डिसिप्लिन यह भी है कि आपको खाने के लिए जब कहा गया है, तो जब कहा जाता है कि वो बहनें और बेटियां जिनके पास बच्चे हैं पहले वो लें, तो फिर मेरा काम नहीं है आगे होके खाना लेना। डिसिप्लिन यह कहता है कि जब आपसे गुजारिश की जाती है कि एहतियात करें, दूसरों का भी ख्याल रखें, तो पहले थोड़ा सा ले लें, चेक कर लें, मुझे मुआफ़क है, मेरे लिए अच्छा है, तो ज़्यादा ले लें बाद में, बजाय इसके कि वेस्ट हो। अब जिनको मीठा मना होता है वो खीर पहले ढूंढते हैं, मैं किसके लिए ले रहे हो जी भाई? अपनी फैमिली के लिए ले रहा हूँ, शौक अपना होता है खाने का कि कहीं दाव लगा जाऊंगा। ठीक है, डिसिप्लिन जब पासमान या चर्च कमेटी के लोग के जिन्हें खुदावंद की तरफ से इख्तियार सौंपा जाता है काम करने का, जब वो आपको कोई हिदायत देते हैं, जब वो आपको कोई गुजारिश करते हैं, तो ये कलीसिया का काम है कि डिसिप्लिन कायम रखें, क्योंकि वो हमारा दिया हुआ इख्तियार इस्तेमाल करते हैं। कलीसिया का इख्तियार है डिसिप्लिन मेंटेन करना। अगर कोई चर्च में बदमजगी कर रहा है, कोई ऐसी बात कर रहा है, कोई ऐसा अमल कर रहा है जो कलीसिया के इंतजाम को और माहौल को खराब कर रहा है, तो कलीसिया का काम है उसे दुरुस्त करना। सो डिसिप्लिन मेंटेन रखना आपका काम है, फिर कलीसिया का इख्तियार है कि वो इंसाफ करे, अदालत करे। कलीसिया को ये इख्तियार दिया गया है कि दो भाइयों में मामला है, कोई क्लैश पैदा हो गया है दो भाइयों में, दो बहनों में, दो खानदानों में, दो लोगों में, दो पार्टीज में जो कलीसिया में से ही हैं, तो हम दूसरों के पास फैसले लेके नहीं जाएं, मुकदमात में हम ना इन्वॉल्व हों, बल्कि कलीसिया के बुजुर्गों के पास आएं कि जी हमारा ये मामला है, हम दोनों कलीसिया के रुकन हैं, हमारा ये मामला आप फैसल कर दें, हल कर दें, इस पर फैसला दे दें। पौलुस रसूल ने इस बारे में बड़ी तालीम दी है, जबरदस्त, कि तुम अपने मुकदमात लेकर गैर कौमों वालों के पास क्यों जाते हो? क्या तुम में कोई नहीं है इस काबिल के तुम्हारा फैसला करे? कलीसिया को इख्तियार हासिल है, हम तो फरिश्तों का और कबीलों का इंसाफ करेंगे, हमसे अपना फैसला नहीं होता। सो मुकदमे लेके पुलिस थाना कचहरी ना जाए, हम आपस में कलीसिया के अंदर रह के हम क्लैश को हल करने की कोशिश करें। यह कलीसिया का ये इख्तियार है, और ये इख्तियार इस्तेमाल होता है जिनको हम ये इख्तियार सौंपते हैं कि जी हम आपको अपनी कलीसिया में खिदमत के लिए, इंतज़ाम चलाने के लिए, मुआमलात पे फैसला देने के लिए हम आपको चुनते और मुकर्रर करते हैं, हम मामला उनके सुपुर्द करें। कलीसिया को इख्तियार है कि कलीसिया के अंदर होने वाले ख़ानदानों के मसाइल, दो भाइयों बहनों रिश्तेदारों अजीज़ों के मसाइल, कलीसिया उन पे फैसला दे। और जो पार्टी नहीं मानती, फिर उसका हल ये होता है, मत्ती 18वां बाब, अगर वो कलीसिया की नहीं सुनता तो फिर उसे गैर कौम के बराबर जानो। अरकान की तादीब व इस्लाह, यानी उन्हें रिब्यूक करना, उन्हें करेक्ट करना, गलत को गलत कहना, तू गलत है, और उसको उसकी इस्लाह भी करना, मौका देना, तू गलत है, तूने ये गलत किया है, तुझे वक्त देते हैं दुरुस्त होने का। ये कलीसिया का इख्तियार है कि किसी शख्स के ऊपर ये कदगन लगा दी जाए, फैसला दे दिया जाए, सजा दे दी जाए कि तूने ये गलत किया है, तूने निजाम को खराब किया है, तूने नज्म व ज़ब्त डिसिप्लिन को वायलेट किया है, नज्म व ज़ब्त तोड़ा है, ये तेरा फैसला हम ये सुनाते हैं कि तू ये सजा भुगतेगा। तादीबी कार्रवाई, इंजबाती कार्रवाई, डिसिप्लिनरी एक्शन जिसे कहते हैं, और फिर उसे मौका दिया जाना। कि हम तुझे ये सज़ा ज़रूर देते हैं लेकिन इसका मकसद यह है कि तू दुरुस्त हो जाए, तू वापस आ जाए। तुझे वक्त देते हैं, हफ्ता, महीना, दो, तीन महीने वक्त दिया जाता है कि आप इसमें लौट आओ, आप इसमें वापस हो जाओ, आप अपनी सोच तब्दील कर लो, आप अपने रवैये दुरुस्त कर लो, वापस आ जाओ। कोई नई बात सुनता तो फिर कलीसिया को इख्तियार हासिल है कि वो खारिज कर दे रहे हैं, उनके नाम ख़त्म कर दें अपनी लिस्ट में से, अपने रुकनियत उनकी कैंसिल कर दें, उनकी मेंबरशिप ख़त्म कर दें, उन्हें अपने बीच में काउंट ना करें, उनकी गिनती ख़त्म कर दें, कलीसिया से खारिज किया जाना। और पौलुस रसूल ने भी करिन्थियों के नाम पहला खत बाब नंबर 5 इसमें देखिए कि जो कलीसिया में होते हुए भी इंतहाई हद तक चले जाते हैं, लिखा है कि फिर उनसे कोई वास्ता ना रखो, बस उनको अपने बीच से लफ्ज है वहां पे निकाल दो, कलीसिया से खारिज कर देना। ये कलीसिया का इख्तियार है, जो नई बात सुनता, जो नहीं ठीक होता, ये कलीसिया का इख्तियार है कि उसे कलीसिया से निकाल दिया जाए। जब उसको गैर कौम के बराबर जानना है जो बात नहीं सुनता कलीसिया की, जब गैर कौम के बराबर उसे जानना है तो फिर वो कलीसिया का हिस्सा नहीं, वो तो गैर कौम हो गया, वो कलीसिया से उसका वास्ता खत्म हो जाता है। और अगर कोई शख्स जिसको सजा दी जाए, जिसको जिस पे कोई एक्शन हो जाए, जिसको तदीबी कार्रवाई जिस पे हो जाए, जिसको कोई किसी भी नौइयत की छोटी या बड़ी सजा दी जाती है और उसको मौका भी दिया जाता है कि इतने वक्त के लिए हम ये तुझ पर आयद करते हैं, तू अपने आप को दुरुस्त कर, अगर वो वापस लौटता है, अगर वो बहाली के लिए आता है कि मेरी गलती थी, मैं मानता हूं आपने मुझे वक्त दिया और मैंने सोचा मैं गलत था, मैं अपने किए पर शर्मिंदा हूं, मुझे माफ़ किया जाए, मैं आइंदा से अपना रवैया दुरुस्त करूंगा, तो कलीसिया को ये पूरा इख्तियार हासिल है। जैसे मुसरफ बेटा वापस लौटता और बाप उसे कबूल करता है, कलीसिया उसे कबूल करे और बहाल करे, ये कलीसिया का इख्तियार है। गलती करने वाले को सजा देना, मौका देना उसे दुरुस्त होने के लिए, और जब वो दुरुस्ती के लिए आए उसकी मदद करना कि ठीक है हम तेरी हेल्प करते हैं ताकि तू इस गुनाह से, इस कमी से, इस खराबी से जो तेरे अंदर मौजूद है, तू इसमें से बाहर आ जाए, हम तुझे बहाल करते हैं, फिर उसे रिस्टोर करना, रीइंस्टेट करना, उसे बहाल करना, ये भी कलीसिया के इख्तियार में है। और कलीसिया की ये एक और इख्तियार है जो खुदा ने उसे दिया है, शिफात करना, किसी के लिए सिफारिश करना। जब कलीसिया मिलकर किसी शख्स के लिए खुदा के हजूर फरियाद करेगी, जब जो कुछ तुम जमीन पर बांधोगे वो आसमान पर बंधेगा, जो जमीन पर खोलोगे आसमान पर खुलेगा, जब दो शख्स जमीन पर किसी बात के लिए मुत्तफिक हो जाएंगे तो आसमान पर से उनके लिए हो जाएंगे। खुदावंद ने कलीसिया को यह इख्तियार दिया है कि तुम जिस काम के लिए दुआ करोगे, जिस काम के लिए शिफात करोगे, इंटरसीड करोगे, इंटरसेशन करोगे, वो दुआएं, वो दरख्वास्तें, वो रिक्वेस्ट्स कबूल होंगे। खुदा ने हमें जिम्मेदारी दी है, खुदावंद का मुकरर किया हुआ चरवाहा कलीसिया का पत्रस रसूल कैद में डाल दिया गया और लिखा है कि कलीसिया उसके लिए दुआ कर रही, बड़े जज्बे से, लगन से कलीसिया उसके लिए दुआ कर रही थी, और खुदा ने फरिश्ता भेजा और छुड़ा दिया। कलीसिया जब मिलकर किसी काम के लिए खुदा से दुआ करती है तो खुदा तो मौत के जारी हुए परवाने तब्दील कर देता है। बनी इसराइल की जमात के लिए लफ्ज कलीसिया इस्तेमाल हुआ, वो भी कलीसिया थी, सोसन शहर में आस्तर के जमाने में मौत का हुक्म जारी हो गया कि जी फलां दिन तमाम यहूदियों को मार दिया जाएगा, जहां यहूदी मिले मार दो। अब इस हुक्म को तब्दील नहीं किया जा सकता था क्योंकि बादशाह का ये दस्तूर था, आईन था, कॉन्स्टिट्यूशन था, लॉ था कि एक बार जिस पे बादशाह ने मोहर कर दी वो तब्दील नहीं हो सकता। लेकिन تین دن روزے اور دعا کے بعد جب آستر جاتی ہے پوری قوم مل کر روزے میں ٹھہرتی دعا کرتی ہے شفاعت ہوتی ہے اور پھر وہ جا کے بادشاہ سے ملتی ہے اور پھر اس کو بتاتی ہے حقیقت کیا ہوئی. تو پھر وہ پرانا حکم تبدیل تو نہیں کر سکتا تھا, اس نے ایک نیا حکم جاری کیا, یہودیوں کو اختیار ہے جو تمہیں مارنے کے لیے آئے تم اس کا مقابلہ کرو اور اگر پتے چڑھ جائے کوئی تو اپنے بچاؤ میں مار لو. اب جس کو پتہ چل گیا کہ جی اگر گیا مارنے تو یہودی تو تیار بیٹھا ہوا ہے, وہ مجھے نہیں چھوڑے گا تو کون آئے گا مارنے کو, بچ گئے. خدا پرانے حکم بھلے نہ تبدیل ہوں, نیا حکم ایسا جاری کر دیتا ہے کہ جس سے پرانا بے اثر ہو جاتا ہے. بھلے ایسے قانون بنے ہوئے ہیں کہ جن کا نام لو کہ تبدیلی کی ضرورت ہے تو فتوے جاری ہو جاتے ہیں. ہم مل کر اگر یہ دعا کر لیں کہ خداوند تو اس میں اپنے لوگوں کے بچاؤ کا راستہ نکال, کہ تیری قوم کو ناحق ستایا جاتا ہے تو انہیں بچا اپنی قوم کو, ایسے قانون میں تبدیلی ایسی کر, خدا نیا قانون ایسا بنوا سکتا ہے کہ جو پرانے کو بے اثر کر دے. تو کلیسیا کو اختیار ہے شفاعت کرنے کا, کسی کے لیے دعا کرنے کا. کلیسیا جب مل کر کسی مقصد کے لیے, کسی شخص کے لیے, کسی معاملے میں, کسی کام میں دعا کرتی ہے تو خداوند آنر کرتا ہے, خداوند اس کی لاج رکھتا ہے, خداوند اس دعا کو قبول کرتا ہے. سو اپنی ذمہ داری کو سمجھے, اپنے اختیار کو سمجھے کہ خدا نے ہمیں اختیار دیا ہے, دعا کرو اس کے لیے کام ہو جائے گا. مل کے جماعت دعا کیا کرے. اور پھر کلیسیا کا اختیار ہے کسی شخص کے ایمان اور زندگی پر گواہی دینے کا. اب یہ معاملہ ذرا سمجھنے کی ضرورت ہے. بچے نے اسکول میں داخل ہونا ہوتا ہے, خاص طور پر جو مسیحی ادارے ہوتے ہیں تو اس میں وہ کہتے ہیں جی اپنے چرچ سے سرٹیفکیٹ لے کر آئیں. اس بچے کو جاری ہونے والا سرٹیفکیٹ وہ ایک لیٹر یا پیپر یہ ظاہر کرتا ہے کہ یہ بچہ جو فلاں فلاں والدین کی اولاد ہے, یہ فلاں تاریخ کو پیدا ہوا اور یا تو اس کی مخصوصیت یا پھر اس کا بپتسمہ ہماری کلیسیا میں فلاں تاریخ کو انجام پایا. یہ کیا ظاہر کرتا ہے کہ اس بچے کا اور اس کے ماں باپ کا ایمان کیا ہے, یہ سرٹیفکیٹ ظاہر کرتا ہے. جب وہ بچہ جوان ہو جاتا ہے, بیٹی ہے یا بیٹا ہے, پھر اس کی شادی کا وقت آ جاتا ہے تو پھر ایک لیٹر کی ضرورت پڑتی ہے جس میں یہ لکھا ہونا چاہیے کہ جی فلاں جو فلاں فلاں کا بیٹا یا بیٹی ہے اس کی شادی فلاں جو کہ فلاں فلاں کی بیٹی یا بیٹا ہے اس کے ساتھ فلاں تاریخ کو ہونی ہے. میں کلیسیا کا پاسبان ہوتے ہوئے تصدیق کرتا ہوں کہ یہ ایک بپتسمہ یافتہ یا اشائے ربانی میں شرکت کرنے والا غیر شادی شدہ نوجوان بیٹا یا بیٹی ہے. اب یہ گواہی ہے ایمان کی بھی اور اس زندگی کی بھی جو اس نے گزاری ہے, کیونکہ یہ لکھنا کہ یہ غیر شادی شدہ ہے ایک بہت بڑی ذمہ داری ہے. یہ اختیار آپ کو گھر میں بیٹھ کے باپ کا انگوٹھا اور دستخط کروا کے آپ جاری نہیں کروا سکتے. یہ لیٹر آپ کلیسیا کے کسی ایلڈر کے ڈیکن کے دستخط کروا کے بھی لے جاؤ تو آپ یہ والا لیٹر استعمال نہیں کر سکتے. کسی بھی شخص کے ایمان اور اس کی زندگی کی بابت گواہی کلیسیا کا اختیار ہے. اور یہ گواہی کیسے یوز ہوتی ہے, جب کلیسیا میں پکاریں دی جاتی ہیں کہ جی فلاں کی شادی فلاں کے ساتھ فلاں تاریخ کو ہونا قرار پائی ہے, اگر آپ میں سے کسی کو کوئی ایسی وجہ معلوم ہے جس سے یہ نکاح نہیں ہو سکتا تو ابھی بتائے ورنہ بعد اس کے ہمیشہ کے لیے خاموش رہیں. تین ہفتے تک کلیسیا سے اس بات کی تصدیق کروائی جاتی ہے کہ اس बेटे या बेटी की शादी हो जानी चाहिए या रोक देनी चाहिए, क्योंकि उसके ईमान और उसकी जिंदगी की गवाही कलीसिया से मांगी जाती है। और जिसने, खैर करे खुदा, कभी किसी ने किसी कलीसिया का तवज्जो ही ना दी हो कि मेरी कलीसिया कौन सी है, मैं किस कलीसिया का मेंबर हूं, मेरी रफाकत किसके साथ है। मैं जानते, एक शख्स आ जाता है सामने के, जी मुझे शादी करनी है, जरा मुझे लेटर दे दे। भाई आप कौन है? मैं पैदा हुआ था जनाब बहरीन में, मेरा बपटिज्म इस चर्च में हुआ था। भाई हो सकता है कि आपने एक शादी करके छोड़ दी हो, मैं कब जानता हूं आपको? मैं तो कलीसिया से पूछूंगा, जी इस बंदे को शादी की इजाजत देनी चाहिए या नहीं देनी चाहिए? हो सकता है आप में से किसी को पता हो कि ना जी इसके तो जिंदगी में ये बातें थीं, तो ये कैसे अभी शादी की चिट्ठी लेने आ गया? ये कलीसिया का इख्तियार है। ईमान और जिंदगी के मामलात में गवाही देना कलीसिया का इख्तियार है, और पासबान वो साइन करता है लेटर या सर्टिफिकेट आपके दिए हुए इख्तियार के साथ। क्योंकि जब बपटिज्म होता है किसी भी शख्स का, तो कलीसिया की मौजूदगी में होता है, और कलीसिया उस पर हाथ खड़ा करके और जी हां कह के उसे कबूल करती है। और जब किसी की शादी होती है तो 3 हफ्ते तक पुकारें देकर इजाजत ली जाती है कि क्या इसकी शादी की इजाजत है, और 3 पुकारों के बाद वो चिट्ठी जारी होती है और लिखा भी जाता है कि जी पुकारें दी गई, और उसके बाद कोई एतराज इस शादी पे नहीं है। सो कलीसिया के साथ जुड़े रहना, मिले रहना, कलीसिया का हिस्सा होना बड़ा जरूरी है, क्योंकि कलीसिया को इख्तियार है आपके ईमान और आपकी जिंदगी के मामलात में गवाही देने का, सर्टिफिकेट देने का। और अगर खुदा माफ करे, मरना तो सबने है, अगर मरग का टाइम आ जाए, मर जाओ, तो कभी कभी क्या होता है, कभी किसी ने सुना है कि 2 मजहबों में लड़ाई हो गई और ये हमारा है, वो कहें जी हमारा है? कभी सुना हो ये कहते हो, नहीं जी हमारा नहीं है, ये तो आपका ही है, वो कहें जी नहीं जी आपका ही है? सुना है कहीं? ऐसा भी होता है कि बाहर की जिंदगी और होती है। बड़ा जरूरी है, पैदाइश से लेके मौत तक आपको सर्टिफिकेशन चर्च से चाहिए, आपको गवाही चर्च से चाहिए। और मेरे तजुर्बे में है कि जब कोई मर जाता है तो उसके बाद उसकी जायदाद की विरासत के लिए भी आपको चर्च से चिट्ठी लेनी पड़ती है, और मैंने जारी की है चिट्ठी इस हवाले से, दफन करने के लिए भी। यहां बहरीन में तो आपको कब्रिस्तान में दफन होने के लिए भी चर्च का मेंबरशिप रिकॉर्ड देना पड़ता है, चिट्ठी जारी होती है, ये हमारा बंदा था, हमारे मेंबर था या थी, फौत हो गया तो इसको दफन करने के लिए इजाजत दी जाए। खानदान को विरासत लेने के लिए भी चर्च से एक चिट्ठी चाहिए होती है, यहां बहरीन में मैंने जारी की है। तो बड़ा जरूरी है, ये कलीसिया का इख्तियार है, एहतियात से इस्तेमाल कीजिए। कोई बंदा सही मायनों में हकदार हो तो उसको दे, वरना कह दे भाई तू आ गया 6 साल बाद, आज हमें शक्ल दिखा दी, हमें क्या पता कि तू वहां पे गैर मजहब हो गया था। सो और ये इख्तियारात जो कलीसिया को है, ये लीडर्स जो खिदमत गुजार टीम है, जो लीडरशिप है चर्च की, उनकी सुपरविजन में, उनकी जेर निगरानी इस्तेमाल किया जाता है ये इख्तियार। हर बंदा उठ के नहीं इख्तियार इस्तेमाल कर सकता, क्योंकि लेटर पे सिग्नेचर्स होने होते हैं। जो बैप्टिज्म सर्टिफिकेट होता है उसकी काउंटर फाइल पे 2 गवाहों के दस्तखत होते हैं जो चर्च लीडर्स में से होते हैं। पास्टर साइन करता है कि जी मैंने इसको बैप्टिज्म दिया, या मैंने इसको इस्तेहकाम के अमल से गुजारा, इसकी कॉन्फर्मेशन की, और 2 गवाह जो चर्च एल्डर्स में से होते हैं वो उस पर साइन करते हैं। इसी तरह जो निकाह की पुकारें होती हैं उनके लिए भी चर्च एल्डर्स अपनी मीटिंग में उसकी अप्रूवल देते हैं कि जी इसकी पुकारें पढ़ी जाएं, हम इजाजत देते हैं। सो इख्तियार जो कलीसिया को मिले हुए हैं ये लीडर्स के थ्रू इस्तेमाल होते हैं। हम सारे लोग मिलकर उन 4, 5, 6, 7, 8 जितने भी लोग हम चुनते हैं, हम उन्हें वो इख्तियार सौंपते हैं। मतलब ये होता है कि हम अपने मामलात के फैसलों का इख्तियार आपको दे रहे हैं, आपने ये फैसले करने हैं। और खुदा का कलाम ये बताता है कि जहां जब कलीसिया में फैसलों की बात आई, मुआमलात पे बहस हुई, آرگیومنٹس ہوئے تو فیصلہ حتمی اس میں لیڈرز نے کیا، رسولوں نے اور بزرگوں نے کیا، یعنی پاسٹرز نے اور ایلڈرز نے مل کے کیا. جب لیڈرز کو ہم نے چنا ہی اس کام کے لیے ہیں تو پھر انہیں فیصلے کرنے کا اختیار ہوتا ہے. خدا کا کلام یہ بتاتا ہے کہ لیڈرز ہیو دا اتھارٹی ٹو ٹیک ڈیسیشنز اور ان کو امپلیمنٹ کروانا بھی، ان پہ عمل کروانا بھی. اعمال کی کتاب میں باب نمبر 16 ذرا اس میں دیکھیے گا، یہ صرف ایک حوالہ پڑھیں گے. اعمال کی کتاب میں باب نمبر 16 ہے اور 4 اور 5 آیات. یہ پولوس رسول اور ان کے ساتھی سیلاس کی بابت لکھا ہوا ہے یہ واقعہ. اور وہ جن جن شہروں میں سے گزرتے تھے وہاں کے لوگوں کو وہ احکام عمل کرنے کے لیے پہنچاتے جاتے تھے جو یروشلم کے رسولوں اور بزرگوں نے جاری کیے تھے. یعنی ایک بڑی اتھارٹی، ایک بڑی کمیٹی بنی تھی، ایک بڑا بورڈ تھا جس میں رسول تھے اور بزرگ تھے کلیسیا کے، جو یروشلم میں بیٹھتے تھے اور پھر وہاں سے وہ حکم نامہ جاری کرتے تھے. وہ فیصلہ کر کے حکم جاری کر دیتے تھے. اور وہ پولوس بھی رسول تھا خود، ساتھ میں سیلاس تھا، دونوں بہت بڑے اور مجھے ہوئے خدا کے خادم، لیکن وہ اتھارٹی لیٹرز وہاں سے لیتے تھے، یروشلم سے. وہاں کے فیصلے لے کے جہاں جہاں جاتے ان کو دیتے تھے، بھائی اس کاپی آپ رکھ لو، یہ ان کی طرف سے فیصلہ آیا، حکم آیا ہے، آپ اس پہ عمل کرو. تو یہ جو لیڈرشپ ہے کلیسیا کی، جو لیڈرز ہیں، جو ایلڈرز ہیں، جو ڈیکنز ہیں، جو بزرگ ہیں، جو پاسٹرز ہیں، جو بشپس ہیں، جو فادرز ہیں، انہیں کلیسیاؤں کے فیصلے کرنے کا اختیار خدا کا کلام دیتا ہے. اور اس اختیار کو پولوس رسول نے بھی تسلیم کیا ہوا ہے، سیلاس نے بھی تسلیم کیا ہوا ہے، نئے عہد نامے کی کلیسیاؤں نے تسلیم کیا ہوا ہے. سو ہم بطور کلیسیا اپنے اختیارات کو سمجھیں، دعا کے ساتھ، خدا کے خوف میں رہتے ہوئے، خدا کے کلام کی روشنی میں ہم اپنے اختیارات استعمال کریں، اور پوری سمجھ کے ساتھ ہم لوگوں کو وہ اختیار سونپیں. اگر آپ کسی کو پاور آف اٹارنی دے دیتے ہو کہ جی آج سے میری ساری جائیداد اور کاروبار معاملات کا ذمہ دار یہ شخص ہوگا، جو بھی فیصلہ کرے مجھے قبول ہوگا، یہی ہے نا پاور آف اٹارنی، مختار نامہ عام اس کو بولتے ہیں جی. تو وہ شخص پراپرٹی سیل کر دے، پراپرٹی کسی کو مفت دے دے، آپ کا کاروبار ٹھپ کر دے، آپ کے بینک اکاؤنٹ خالی کر دے، اس کو حق حاصل ہے کیونکہ آپ نے لکھ کے دے دیا ہوا ہے. تو جو لیڈرز آپ مقرر کرتے ہیں ان کو حق حاصل ہوتا ہے کہ وہ چرچ کے اتھارٹی کو یوز کریں، سوچ سمجھ کے، حکمت کے ساتھ، دانش کے ساتھ، عقل مندی سے، خدا کی رہنمائی میں لیڈرز کا چناؤ کریں اور اپنے اختیارات کو جانیں. خدا نے آپ کو بلایا ہے ویلے بیٹھنے کے لیے نہیں، بڑی ذمہ داریاں دی ہیں، ان ذمہ داریوں کو سمجھیں، ان اختیارات کو سمجھیں، کیونکہ اتھارٹی کے ساتھ ریسپانسبلٹی ہے، اختیار کے ساتھ ذمہ داری ہوتی ہے. غلط استعمال کرو گے تو اختیار دینے والا پوچھے گا کیوں ایسا تو نے کیا، میں نے تو تجھے اچھے کرنے کے لیے دیا تھا اختیار. تو خداوند کے ہم اس کے سامنے جواب دے ہیں. سو خدا کے خوف میں رہتے ہوئے کلیسیا کو اختیارات استعمال کرنے چاہیے. خداوند ہمیں توفیق دے ہم بطور کلیسیا اپنی ذمہ داریاں، اپنے اختیارات احسن طریقے سے، اچھے طریقے سے پورے کر سکے. خداوند ہم سبوں کو اس کے لیے فضل بخشے. آمین.